जैसे कि आपने लास्ट सबक में देखा, हम पढ़ रहे थे कि कैसे ईसा अलैहिस्सलाम की पैदाइश हुई, अल्लाह ताला ने हजरत मरियम को एक जबरदस्त बशारत दी कि अल्लाह ताला उनको औलाद से नवाजने वाला है, और वो बेटा कैसा होगा, उसमें क्या खूबियां होंगी, वो अल्लाह ताला ने बयान फरमाई। फिर ईसा अलैहिस्सलाम के मोजज़ात हमने देखे कि कौन कौन से मोजज़ात ईसा अलैहिस्सलाम लेकर आएंगे, और उन्होंने दिखाए वो मोजज़ात, हमने उनकी तफसील पढ़ी थी। वह मुसद्दिक़न लिमा बैना यदैया मिन तौरात, और वो कोई नई शरीयत नहीं लाए थे, फरमाया मैं तस्दीक करने वाला हूँ वास्ते उसके जो मेरे सामने है तौरात में से, यानी मैं तो तौरात की तस्दीक करता हूँ कि तौरात अल्लाह की तरफ से आई हुई किताब है, तौरात को मानो, पिछली शरीयत को बरकरार रखा ना उन्होंने। वली अहिल्ला लकुम बादल्लज़ी हुर्रिमा अलैकुम, और मैं आया हूँ इसलिए ताकि हलाल करूं तुम्हारे ऊपर बाज वो चीजें जो हराम की गई थी तुम्हारे ऊपर, वो चीजें हलाल करने आया हूं। आपको पता है बनी इसराइल के ऊपर यानी यहूदियों के ऊपर कई चीजें हराम की गई थी, किस लिए हराम की गई थी, इनके अपने गुनाहों की वजह से। क्या आप ये जानते हैं कि इंसान के गुनाहों की वजह से उसके ऊपर कई चीजें हराम हो जाती, इसी तरह इनके ऊपर भी हराम थी। अल्लाह ताला ने सूरह निसा में फरमाया فبظلم من الذين هادوا حرمنا عليهم طيبات وحلال, इनके ऊपर अल्लाह ताला ने कई चीजें जो कि हलाल होती थी, वहिलत लहुम, उनके ऊपर हलाल थी, तय्यब थी, लेकिन इनके ऊपर हराम कर दी थी। क्यों? इनके जुल्म की वजह से, जुल्म की वजह से, और आगे भी बताया उनके अल्लाह के रास्ते से रोकने की वजह से, वख़्ज़ुहुम रिबा, इनके रिबा लेने की वजह से, सूद खाने की वजह से इनके ऊपर ये हलाल रोक हराम कर दिया गया। और एक और जगह पे आता है कि सूरह अनआम में कि अल्लाह ताला ने यहूदियों के ऊपर हराम कर दी थी कई चीजें इसी वजह से, ज़ालिका जज़ैनाहुम भी बग़यिहिम, ये उनकी जजा थी उनकी सरकशी की वजह से, अल्लाह ताला ने हराम कर दी थी। तो अल्लाह तो अल्लाह की सुन्नत तो वही है ना, इसे हमें पता चलता है कि गुनाह इंसान के ऊपर हलाल चीजों को हराम कर देते हैं, हलाल चीजें जो अल्लाह ताला ने इजाजत दी है जिनको इस्तेमाल करने की, वो भी हराम हो जाती है। और आज भी ऐसा है, जब महंगाई बहुत हो जाती है तो हलाल क्या है वो इंसान की एक्सेस से बाहर हो जाता है, जब बीमारियां आम हो जाती हैं तो वही चीजें जो हलाल होती हैं वो हराम नहीं हो जाती क्या, उनको चखना भी हराम हो जाता। तो ये अल्लाह ताला की तरफ से, ये नहीं कोई आप किसी को बीमारी देखें तो आप कहेंगे हाँ नहीं इसने बड़े गुनाह किए हैं इस वजह से आज हमने सुना तो इसके ऊपर हराम हो गई, नहीं, ओवरऑल कौमों के ऊपर इस तरह से अल्लाह ताला उनकी पकड़ करता है, हलाल को उनके लिए मुश्किल बना देता है, हराम कर देता है। अब लोग कहते हैं ना, नहीं आप लोग तो हर चीज को इसमें डाल देते हैं तो फिर क्या हुआ, लोग इससे क्या फर्क पड़ता है, इससे क्या होता है, बीमारियों को भी कह देते हैं हमारे गुनाहों का नतीजा, इसको भी कह, नहीं ये आप उठा के देख लें पिछली कौमों के हालात उठा के देख लें, क्यों उनके ऊपर बीमारियां आई, क्यों उनके ऊपर हलाल हराम हो गया, आज भी कई चीजें जो हलाल है क्या हराम नहीं हुई, नहीं, मिलना जुलना, हाथ मिलाना, एक दूसरे से बात करना, एक दूसरे को हक करना हराम हो गया, डरते हैं लोग। तो बहुत सी आप आंखें खोल के इंसान देख रहे हैं ना, बहुत सी हलाल चीजें हराम है, इसलिए कि इंसानों के अपने गुनाह हैं। तो वो आए थे, फरमाते हैं कि मैं हलाल करूं वो जो हराम की गई थी, और हराम किसी वजह से की गई थी, वो असलन हराम नहीं थी लेकिन हराम किसी वजह से अल्लाह ताला ने की, तो वो हलाल करने के लिए, या फिर इन्होंने खुद ही बिला वजह भी अपने ऊपर कुछ हराम कर ली थी चीजें, तो उनको भी हलाल करने के लिए। वजीतुकुम बिआयतिन मिन रब्बिकुम, और मैं आया हूं ताकि मुइजात दिखाऊं, ताकि उनको देख के हम लोग मान तुम्हारे रब की तरफ से ये मुइजात लाए हैं। और ये आयत इनका मतलब ये भी है, इंजील की आयात लाया हूं तुम्हारे लिए। फत्तकुल्लाह, अल्लाह से डरो, वह अतीउनी, और मेरी इताअत करो, मेरी बात मान जाओ। और आपने पहले पढ़ा है ना, अतीउल्लाह व रसूल, अल्लाह की इताअत और रसूल की इताअत। सबसे पहली चीज ईमान लाने के बाद क्या है, रसूल की बात मानना। और सब रसूलों ने यही पैगाम दिया, हमारी बात मानो। क्यों? इसलिए कि फरिश्ते उतर के नहीं आएंगे, अल्लाह ताला नहीं आएगा हमें कुछ बताने के लिए, वो लोगों से बात करता है रसूलों के जरिए। रसूल जो बात कह रहे थे वो अल्लाह की तरफ से होती है, उनकी बात मानना असल में अल्लाह की बात मानना। वही होते है रसूल फकत अता अल्लाह, अल्लाह ताला फरमाता है जिसने रसूल की इताअत की उसने असल में अल्लाह की इताअत की। तो वो भी कहते हैं अल्लाह से डरो। आप देखें ये बातें वो किस कौम को बता रहे हैं जो जवाल की तरफ है, और हमारे लिए भी यही मैसेज है। आज उम्मत मुस्लिमा का भी इतना बुरा हाल है, इनके लिए भी सेम मैसेज है, फत्तकुल्लाह और इताअत रसूल की, अल्लाह का डर और रसूल की इताअत, तकवा। तकवा क्या चीज होती है? अल्लाह के डर की वजह से गुनाहों से बचना, अल्लाह की खुशनूदी की खातिर नेकियों को करना, यही तो तकवा है। बच बच के जिंदगी गुजारना, यही तो तकवा है। अल्लाह की नजरों का एहसास रखना कि अल्लाह मुझे देख रहा है, यही तो तकवा है। और इताअत करो रसूल की, उनके लिए भी यही नुस्खा था, आज हमारे लिए भी यही नुस्खा है। इन्नल्लाह रब्बी व रब्बुकुम, अब इससे ज्यादा क्लियर क्या बात हो सकती कि फरमाया मेरा रब भी अल्लाह है, तुम्हारा रब भी अल्लाह है। ये नहीं फरमाया फाबुदूनी, मेरी इबादत करो, फरमाया फाबुदूहू, उसकी इबादत करो। फर्क समझ रहे? और ये आयात आप सल्लल्लाहु अलैहि वसल्लम तिलावत फरमा रहे नजरानी वफद बैठा। सोचे आप, वो ईसाइयों का वफद याद है, मैंने आपको कहा था इस बात को याद रखिए, वो वफद बैठा हुआ उस वो सुन रहा ये आयते और बताया जा रहा है। और आज भी अगर आपने दावा करना है, आपको ये आयतें याद होनी चाहिए कि ईसा अलैहिस्सलाम की पैदाइश कैसे हुई, ईसा अलैहिस्सलाम को कौन से मौजे दिए गए, उन्होंने पैगाम क्या दिया था, उन्होंने पैदा होते ही क्या कहा था, और उनकी अपनी जुबानी बात है कि अल्लाह मेरा रब है और तुम्हारा रब है, उसकी इबादत करो। हाजा सिरात मुस्तकीम, ये है सीधा रास्ता। और इबादत क्या है, इबादत क्या चीज होती है? इबादत तो मैंने आपको बताया था, आजी, जिल्लत और आजी, भरपूर मोहब्बत के साथ, ये है इबादत के कॉम्पोनेंट्स, ये है जिससे मिलके इबादत बनती है। इंसान किसी सामने इतना पस्त हो जाए, इतना झुक जाए, इतना अपने आप को जलील कर ले, और मोहब्बत के साथ, क्योंकि आब्द कहते हैं ना गुलाम को। अब गुलाम जो है वो ठीक है, थोड़ा सा फर्क है उस गुलाम में और एक बंदे में, बंदगी इसीलिए तो कहा गया ना, बंदा इसका असल जो जो ट्रांसलेशन है वो बंदा की गई, अल्लाह का बंदा, क्योंकि बंदगी और गुलामी में ये फर्क है कि गुलाम जो है कभी अपने आका को पसंद नहीं करता, गुलाम हमेशा उससे आजादी चाहता है, फरार चाहता है, लेकिन जो बंदा होता है ना वो गुलामी करता है मोहब्बत के साथ, वो मुहिब होता है, ठीक है, वो मोहब्बत के साथ झुकता है, अपने आप को गिराता है, अपने आप को जलील करता है। तो मोहब्बत और ताजीम के साथ जो आजी का इजहार करना होता है वो इबादत है। अब ना हो मोहब्बत तो ना हो ताजीम, और कह रहे हैं हम इबादत अल्लाह की करते हैं, अल्लाह ने ये क्यों बना दिया, अल्लाह ने ऐसे क्यों किया, अल्लाह ने ये क्यों फैसला कर दिया, अल्लाह ने उनको भूखा क्यों छोड़ा, अल्लाह ने उसके साथ क्यों ये नऊज़ु बिल्लाह को जुल्म कर दिया, ये ताजीम है? मेरा सवाल ये है, ये ताजीम है? और मैंने मुसलमानों के मुंह से ये बातें सुनी, क्यों ऐसे क्यों ऐसे क्यों, ये हमारे साथ क्यों ऐसे हो गया, हम ही रह गए थे, ये ताजीम है? ताजीम क्या होती है, हमें तो अदब भी भूल गया, क्योंकि आजकल अदब अदब की तो कोई बात रह ही नहीं गई ना, ना माँ बाप का अदब और ताजीम रही, ना किसी बड़े के अदब और ताजीम रही, हमें क्या ताजीम आती, वो वक्त ही खत्म हो गया जिसमें कोई ताजीम की जाती। शायद भूल ही गया कि ये भी एक चीज होती है। तो मोहब्बत और ताज़ीन के साथ आजी, और मोहब्बत कहाँ है? हम तो जानते ही नहीं थे कुरान पढ़ने से पहले कि मोहब्बत भी कोई चीज होती है अल्लाह के साथ जो करनी होती है। बस अल्लाह है, कोई खुदा है, बस ठीक है, ये बचपन से यही सुना, वो खुदा है हमारा, उसका नाम अल्लाह है, बस दैट्स इट। मोहब्बत के जो जज्बात है ना, वो भी कुरान देता है, कुरान पैदा करता है, वो पहचान कराता है उस रब की, तब इंसान मोहब्बत करने लगता है। तब वो मोहब्बत जब आती है और अल्लाह की पहचान होती है, तो तब जाहिर है इंसान अपनी औकात देखे और कहां अल्लाह की तरफ देखे, जिसको जरा भी, जर्रे बराबर भी, मैं ज्यादा नहीं कहती, जर्रे बराबर भी शऊर आ जाए ना कि अल्लाह कौन है, वो तो उठ ही नहीं सकता, उसके तो मुंह से बात ही नहीं निकल सकती, उसका सर झुका रहेगा अल्लाह के आगे, वो कहां इतराज कर सकेगा, वो कहां बातें बना सकेगा, नहीं कर सकता। वो तो अल्लाह का नाम लेता है तो उसकी नजरें झुक जाती, वो अल्लाह की बात करता है तो उसकी आंखें डुबडुबाने लगती। वो अल्लाह, उसे मोहब्बत के अंदर जब वो बात करता है अल्लाह की, वो है ना सूरह अनफाल के शुरू के अंदर आते, मुझे हिफ्ज तो नहीं है मगर उनका तर्जुमा ये है कि जब उनके सामने अल्लाह की आयात पढ़ी जाती है तो उनके दिल कांप उठते हैं। हाँ, तो ऐसे हो जाते हैं वो। फिर हम देखते हैं ये सातवां पारा शुरू होता है कि जब उनके सामने अल्लाह की आयात पढ़ी गई तो उन ईसाइयों का क्या हाल हुआ था, उनकी आंखें नम हो गई, आंसू बहने लगे। ये हाल होता है कि जब अल्लाह का पता चलता है तो इंसान की हालत वो थोड़ी रहती है जैसे भी पहले थी। हमने इसी को ईमान समझ लिया और इसी को इस्लाम समझ लिया, जो कलमा शुरू से पढ़ते जा रहे हैं, चल मुसलमान ही है, और कोई नहीं पता कि अल्लाह कौन है। हाज़ा सिरात मुस्तकीम, ये है सीधा रास्ता, क्योंकि इबादत में सब कुछ ही आ गया, सब कुछ इबादत में आ गया। जब एक अल्लाह की इबादत करने लगता है ना, मजाक नहीं है ये छोटी बात नहीं है, अगर मैं इबादत, हमें पता ही नहीं ना इबादत है क्या, ये इसमें तो सारी जिंदगी आ जाती है, इसमें इंसान का हर कॉल फेल, जाहिरी हो या बातनी हो, जब वो सब अल्लाह की रजा के लिए हो जाता है, वो इबादत बन जाती है। वो चाहे वो घर का काम हो, चाहे रिश्तेदारों से मेल मिलाप हो, चाहे अपनी हमसायों के साथ सलूक हो, चाहे कारोबार में और बिजनेस के अंदर कोई डीलिंग हो, चाहे अपने नमाज के लिए खड़े हो मुसल्ले पे, पूरी जिंदगी आ गई, चाहे उठना बैठना हो, चाहे खाना पीना हो, चाहे पहनना ओढ़ना हो, चाहे शादी ब्याह हो, चाहे सोग हो, मर्ग हो, सब इबादत सब चीजों को इंक्लूड कर लेती है, जब अल्लाह की रजा के मुताबिक हो जाए सब काम, जाहिरी बातनी कॉल फेल, सब अल्लाह की रजा के मुताबिक चलने लगे, तब इबादत बनती। तो आ नहीं गया सब कुछ इसमें? हाँ, सिरात मुस्तकीम, ये है सीधा रास्ता। जिस सिरात मुस्तकीम की हम दुआएं करते ना, वो ये है कि मान लो कि वो है मेरा रब और मैंने उसी की इबादत करनी है, बस इबादत किसी और की नहीं होगी, ऐसी मोहब्बत किसी और से नहीं होगी, और ऐसी ताजीम किसी और के लिए नहीं होगी, और ऐसा झुकना, ऐसी जिल्लत और आजजी किसी और के सामने मैं ये इजहार नहीं कर सकती सिवाय अपने अल्लाह की, ये बन गई इबादत। अब पढ़ते जाए, मैं इसमें डेप्थ में ना जाऊं, आप कहेंगे इतना टाइम इन्होंने इसमें लगा दिया, लेकिन देखें अब मेरे लिए पढ़ना बड़ा आसान है कि मैं आपको कह दूं इन्ना रब्बी रब, ये कौन सी बात नहीं आपको समझ आई, ये तो अजान तर्जुमा, फागुदू उसकी इबादत करो बस, ठीक है इबादत करते रहो, यही समझ लिया, नमाज पढ़ते रहो, यही जो हम टकरे मारते, टकरे मारते रहो, हो गई इबादत, हम कौन सा किसी और की नमाज पढ़ रहे हैं, ठीक है ना। इबादत को समझो लोगो, इबादत को समझो, कब आएगी वो मोहब्बत और कब आएगी वो ताजीम अल्लाह के लिए, जब ये मोहब्बत और ताजीम आ गई तो देखे मोहब्बत तो बड़ा कुछ करा देती है, बड़ा कुछ करा देती है मोहब्बत, फिर अल्लाह के सामने जलील भी करा देगी, और अल्लाह के सामने जो जलील हो गया, जो अपने आप को बिछा दे, झुका दे, आजी कर दे, वो बुलंद होता है फिर। इसलिए अल्लाह का अब्द होना ना इतना बड़ा ऑनर है कि کہ اللہ تعالیٰ نے جب نبی علیہ الصلوۃ والسلام کے لیے معراج پہ جانے کا ذکر کیا تو اسرا بعبدہ، اپنے بندے کو اسرا کرایا، اسرا والمعراج کا ذکر فرمایا، تو عبد کہا آپ صلی اللہ علیہ وسلم کو، اور عیسیٰ علیہ السلام پیدا ہو رہے ہیں تو اپنے آپ کو عبداللہ کہہ رہے ہیں. اتنا بڑا آنر ہے عبد ہونا، اتنی بڑی شان ہے اس کے اندر کہ میں اللہ کا بندہ ہوں. آپ سمجھ آ گئی کہ عبد میں کیا آتا ہے؟ تو اپنی عبادت کا نہیں، اللہ کی عبادت کا حکم دیتے ہیں. اسی میں داعی کو سمجھ جانا چاہیے. جب لوگوں کو بلاؤ اللہ کی طرف بلاؤ، جب لوگوں کو جوڑو اللہ سے جوڑو، اپنے آپ سے نہ خدا کے لیے جوڑو. ٹھیک ہے کہ میرے ہی لوگ تعظیم کرتے رہیں، میرے ہی لوگ آگے پیچھے پھریں، میرے ہی لوگ عزتیں کریں، میرے ہی گن گائیں، وہ یہ تو نہیں، یہ تو ہم لوگوں کا بیڑا غرق کر رہے ہیں. لوگوں کو اللہ سے جوڑیں، اللہ کی عظمت ان کے دل میں پیدا کریں، اپنی نہیں. فلما احس عیسیٰ منہم الکفر، جب عیسیٰ علیہ السلام نے محسوس کیا نا ان میں کفر، کہ یہ تو گمراہی کے اوپر ہی جمے ہوئے ہیں، یہ تو نہیں اس طرف آنے کا. اتنا ان کو معجزے دکھائے، اتنا ان کو سب کچھ کیا، لیکن ان کی کوئی سمجھ میں ہی نہیں آ رہی تھی بات. تو پھر وہ اٹھے اور انہوں نے کہا من انصاری الی اللہ، کون ہے میرا مددگار اللہ کی طرف. اللہ کی طرف مطلب کیا؟ الہ کا معنی یہاں پہ ہے، یعنی اس مقصد کے لیے، اس راستے میں کون ہے جو میرا مددگار بنے گا اللہ کے راستے میں، اللہ تعالی کی دین کے مقصد کے لیے، اس کو پورا کرنے کے لیے، اس آبجیکٹو کے لیے. ٹھیک ہے کہ ہم اللہ تک پہنچ سکے، الہ ہوتا ہے نا تک، کہ ہم اللہ تک پہنچ سکے، یعنی اس کی رضا تک پہنچ جائے. تو اللہ کے دین کے کاموں میں میرا مددگار کون بنے گا؟ قال الحواریون نحن انصار اللہ، حواریوں نے کہا ہم اللہ کے مددگار ہیں. حواری کون تھے؟ حواری کا مطلب ہوتا ہے مخلص ساتھی، حور سفیدی کو کہتے ہیں. اور یہ سفیدی کون سی ہے؟ اصل میں یہ لوگ دھوبی تھے، اور لوگوں کہتے ہیں ان کے کپڑے بھی بڑے سفید ہوتے تھے، اور یہ بھی کہ یہ کپڑے دھویا کرتے تھے. تو عیسیٰ علیہ السلام نے ان سے فرمایا تم کپڑے کیا دھوتے ہو، آؤ تمہیں دلوں کو دھونے کا نسخہ بتاؤں. تو یہ عیسیٰ علیہ السلام کے ساتھیوں کا لقب ہے حواری. تو ان کے دل بہت صاف تھے، کہتے ہیں اس لیے ان کو حواری کہا گیا، یہ کپڑوں کو دھوتے تھے اس لیے ان کو حواری کہا گیا، ان کی نیتیں بہت صاف تھیں ان کو اس لیے حواری کہا گیا. تو بہت ساری اس میں اس طرح کی روایت ہیں. باہر کیا حور کا مطلب سفیدی ہوتا ہے، تو اس سے یہ لفظ ہے حواری. تو یہ سپورٹر تھے، اور بڑے مخلص سپورٹر تھے عیسیٰ علیہ السلام کے. انہوں نے کیا کہا؟ نحن انصار اللہ. انہوں نے یہ کیوں نہیں کہا ہم آپ کے مددگار ہیں؟ ہم آپ کے مددگار کیوں نہیں کہا؟ مدد تو عیسیٰ علیہ السلام کی ساتھ ہی کریں گے نا، کوئی کام ان کا کریں. اس لیے کہ جو اللہ کے دین کی مدد کرتا ہے کسی کے ساتھ مل کے بھی، وہ اس بندے کی تھوڑی مدد کر رہا ہوتا ہے، وہ تو اللہ کا مددگار بن گیا. اللہ نے اس کو خود یہ آنر دیا انصار اللہ کا، پتہ ہے اللہ تعالیٰ ان کو آنر دیتا ہے. اللہ کو کسی کی مدد کی ضرورت ہے کیا؟ اللہ کے مددگار پھر کیوں کہا گیا؟ ہاں اللہ کو کیا کسی کی مدد کی ضرورت ہے؟ نہیں، تو اللہ کل شاہین قدیر ہے، اس کو کیا کسی کی مدد کی ضرورت ہوگی. اصل میں جب اللہ تعالی فرماتے نا کسی کو کہ وہ انصار اللہ ہے، تو اس کا مطلب ہے اللہ تعالی نے اس کو یہ شرف عطا فرمایا، یہ آنر دیا کہ اس کو انصار اللہ کہا. یہ نسبت تشریفی کہلاتی ہے. جیسے بیت اللہ، اللہ کا گھر، تو جیسے چھوٹے بچے سمجھتے ہیں پتہ نہیں اللہ کا یہ ہاؤس ہے، یہ تو پھر ہم کہتے ہیں نہیں یہ تعظیم کے لیے. اللہ نے کسی کو، کسی جگہ کو اپنا گھر کہہ کے اس کو بہت بڑی عزت دے دی ہے. ناقۃ اللہ، اللہ کی اونٹنی، جو صالح علیہ السلام کی اونٹنی تھی، تو اللہ کی تھوڑی اونٹنی ہو سکتی، مطلب ساری اونٹنیاں اللہ کی مخلوق ہیں، لیکن اس کو اللہ نے خاص ایک آنر دیا. تو جس چیز کی نسبت اللہ کے ساتھ ہو جاتی نا، اس کو آنر مل جاتا ہے. تو اللہ کو مدد کی کسی کی بھی ضرورت نہیں. اللہ چاہے گا تو اپنا دین خود غالب کر دے گا, لیکن اللہ تعالیٰ ان کو اپنے مددگار کہہ کے ان کو عزت دیتا ہے. جیسے کہ آپ دیکھیں کوئی بڑی جگہ پہ کام کرتا ہے نا, بڑی جگہ پہ, تو وہ کہتا ہے کہ میں فلاں جگہ پہ کام کرتا ہوں, بڑے وائٹ ہاؤس میں میں کام کرتا ہوں, میں فلاں کا سیکٹری ہوں, میں فلاں کا ملازم ہوں. اب چاہے معمولی ملازم ہو, سیکٹری ہو, لیکن اس کے لیے یہی بڑی بات ہوتی ہے میں پریزیڈنٹ کا سیکٹری ہوں بھی, فخر سے بتاتا ہے. اب ویسے عام اس کے اندر یہ کوئی اتنی بڑی بات نہ ہوتی, لیکن جب پتا چلا کہ اس کے سیکٹری ہیں تو عام سیکٹری تو کچھ بھی نہیں ہوتا, لیکن جب پریزیڈنٹ کا سیکٹری کہہ دیا تو اس کی بڑی عزت ہو گئی. اسی طرح جب اللہ کے ساتھ کسی کی نسبت ہو جاتی ہے تو اس کے لیے یہ اتنا بڑا آنر ہے, کوئی کوئی انصار اللہ میں سے بن جائے, کوئی اللہ کے دین کی خدمت کرنے والا ہو, اس کو اللہ اپنا ہیلپر کہتا ہے. تو ان لوگوں نے دیکھیں سبحان اللہ, انہوں نے کہا ہم انصار اللہ ہیں. آپ نے انہوں نے پوچھا من انصاری الى اللہ, کون اس مقصد میں میرا مددگار ہوگا اللہ کی طرف پہنچنے کے مقصد میں, یعنی اللہ کے دین کے کام کرنے میں کون میرا مددگار ہوا, تو وہ کہتے ہیں ہم انصار اللہ ہیں. اور آمنا باللہ, ہم اللہ پر ایمان رہے, واشہد بھی انا مسلمون, آپ گواہ رہے کہ ہم مسلمان ہیں, ہم مطیع ہیں, ہم فرما بردار ہیں. دیکھیں انہوں نے بھی اپنے آپ کو مسلمون ہی کہلایا, انہوں نے اپنے آپ کو عیسائیت سے نہیں وہ کیا کہ ہم عیسائی ہیں, ہم مسلم ہیں. عیسیٰ علیہ السلام کے پیروکار تھے, ان کو تو کہنا چاہیے تھا ہم عیسائی ہیں, نہیں مسلم, کیونکہ ایک ہی اسلام ہے جو شروع سے آپ صلی اللہ علیہ وسلم تک چلا رہا, آدم علیہ السلام سے ایک ہی کلمہ ہے لا الہ الا اللہ, یہ کبھی چینج نہیں ہوا, ٹھیک ہے. اور مطیع اور فرما بردار ہونے کا بھی معنی ہے, اور اللہ نے نام رکھا ہے مسلم اس امت کا. تو آپ اس سے دیکھیں یہاں پہ کہ اللہ تعالی نے یہاں پر انصار اللہ بننے کی ترغیب دی ہے. عیسیٰ علیہ السلام کا یہ کہنا کہ اللہ تعالیٰ کے راستے میں کون میرا مددگار بنے گا, یہ بھی آپ دیکھ لیں کہ کون کہہ رہا ہے, ایک پیغمبر کہہ رہا ہے. اب جو پیغمبر کے ساتھ مل کے یہ کام کرنے والے ہیں ان کا بھی کتنا بڑا مقام اور مرتبہ ہو گیا کہ وہ مددگار بنے اللہ کے کام کے, اور تب اللہ نے ان کو انصار اللہ کہا. دنیا میں رسالت کے بعد اگر کوئی دیکھیں کوئی مرتبہ ہے تو انصار اللہ کے ہیں, صالحین کے ہیں, یہ اللہ کے کام کرنے والوں کے ہیں, کیونکہ یہ وہی کام ہے جو پیغمبروں کا کام ہے, ٹھیک ہے. اور پھر جب انسان کبھی بھی یہ کام کرنے لگے تو ہمیشہ اس کی نیت کیا ہونی چاہیے کہ یہ کام میں کسی بندے کے لیے نہیں کر رہا جس نے مجھے آواز دی کہ آؤ میرے ساتھ مل کے یہ کام کرو, یہ میں اس کا کام نہیں کر رہا, یہ میں اللہ کا کام کر رہا ہوں. ہمیشہ نیت میں یہ ہونا چاہیے, جب بھی اخلاص آئے گا نیت میں. اور اگر ہم یہ سوچتے رہے ہم اس کا کام کر رہے ہیں ہم اس کا کام کر رہے ہیں, تو پھر یہی ہوگا کہ بار بار ناراضگیاں بھی ہوں گی, فلانے نے یہ کہہ دیا, اس نے مجھے ایسے کر دیا, وہ ہو گیا, مجھے یہ چیز نہیں پسند آئی, مجھے اس کا رویہ نہیں پسند آیا. اس لیے کہ جب ہماری نیتوں کے اندر یہ ہے کہ اس کے لیے کام کر رہے ہیں اس کے لیے کام کر رہے ہیں, پھر ظاہر ہے یہ پرابلمز آئیں گے. یا اپنی ذات کے لیے جب کر رہے ہوتے تو تب بھی یہ پرابلم آتا ہے کہ مجھے کیوں ایسے کہہ دیا. نہیں, جب انسان اللہ کے لیے کام کرنے والا ہوتا ہے نا, انصار اللہ میں سے ہوتا ہے, تو کسی کی بات, کسی کی ٹھیک ہے ایک بات کسی کی ہرٹ کرتی ہے, مگر وہ اس وجہ سے کام نہیں چھوڑ دیتا, وہ اس وجہ سے پیچھے نہیں ہٹ جاتا, کیونکہ اس کو دھن لگی ہوئی ہے کہ میں نے اللہ کے دین کا کام کر کے اس کو راضی کرنا ہے. اس کے پاس وقت نہیں ہے ان فالتو چیزوں کا. آج ہی جو اتنی پولیٹکس ہوتی ہے نا ہر جگہ, ایسے وہ اس کی لیگ پولنگ کر رہا ہے, وہ اس کے مخالف ہے, وہ اس کا برا کہہ رہا ہے, وہ اس کا کر, اس لیے کہ ذات آگے آ جاتی ہے, اللہ کا کام کہیں پیچھے ہی رہ جاتا ہے. آج اپنی ذاتیں اوپر کرنے کی بہت چاہت ہے, اور بعض لوگ جیسے کہتے ہیں نا بس اس نے مجھے کہہ دیا نا بس میں تو چھوڑ رہی ہوں, میں یہ پڑھنا چھوڑ رہی ہوں, میں نے یہ, اب مجھے آپ نے فلاں گروپ نہیں نا دیا میں نے نہیں اب آنا, فلاں گروپ انچارج نے مجھے یہ کہہ دیا میں نہیں کچھ پڑھوں گی, میں تو قرآن ہی چھوڑ رہی ہوں. تو کس کے لیے کر رہے تھے, کس کے لیے پڑھ رہے تھے, उस ग्रुप इंचार्ज के लिए, या अपने लिए, या अपनी पसंद नापसंद के लिए, किसके लिए पढ़ रहे थे? असल ये अभी पता ही नहीं ना कि किसके लिए हम सीख रहे हैं, किसके लिए हम पढ़ रहे हैं, हमारा मकसद क्या है ये पढ़ने का, इसलिए हम बार बार धमकियां देते हैं। तो धमकियां किसको दे रहे हो? जिसको धमकी दे रहे हो उसका तो कुछ भी नहीं जाएगा, आप नहीं पढ़ेंगे तो आपका नुकसान होगा, उसको क्या फर्क पड़ेगा? पढ़ाने वाले को ना कोई फर्क, ना पूरी किसी और को कोई फर्क पड़ेगा। हाँ, जो छोड़ के चला जाएगा उसको पड़ेगा। इसी तरह जो ये जो अंसारुल्लाह का काम है ना, ये मिल के करने का काम होता है। नहनु अंसारुल्लाह, हम हैं, ये नहीं कि मैं हूं, नहनु हम एक टीम है। यहां से टीम वर्क का पता चलता है, हम सब अंसारुल्लाह हैं। वो कहते हैं हम सब हैं, नहनु हैं। और ये देख लें कि जब आप टीम वर्क करते हैं, एक एक ग्रुप में मिलके काम करते हैं, तो कभी ऐसे भी होगा कि कोई कुछ कहेगा भी, किसी की बात को बर्दाश्त भी करना पड़ेगा, किसी की मुखालफत को भी सहना पड़ेगा, कोई गलत आपकी आपकी बात के मुखालिफ भी कोई बात करेगा, तब क्या करना पड़ेगा? सब्र, तहम्मुल, सुनने का हौसला, दिल को बड़ा करना पड़ेगा। और ये आज दीन के काम करने वालों में नहीं है, इसीलिए दिल फटे हुए, कटे हुए, और नतीजा क्या होता है? बरकत चली जाती है। क्योंकि मुझे उसकी नहीं बात पसंद आई, उसने मेरी मुखालफत क्यों की, उसने ऐसे क्यों कहा, मेरा फैसला क्यों नहीं सुना गया, जब मैंने कहा था ऐसे करो तो वैसे क्यों नहीं किया गया? नहीं, अंसारुल्लाह तो हाथ में हाथ लेके मिल के काम करने वाले। अगर दिल ही फटे होंगे तो क्या काम होगा? जहां पे लोग इस चीज को ज्यादा इसमें इंटरेस्टेड हैं कि उसने क्या किया और उसकी मैं कैसे टांग खींचू और उसकी मैं कैसे बुराई करूं, वहां पे क्या काम करेंगे? तो इसलिए ये आयत हमें बताती है कि अंसारुल्लाह जो बनना है वो ऐसे ही नहीं बना जाता। जब अल्लाह के हेल्पर बनना है ना, तो अपनी जात को पीछे करना है और अल्लाह की मिशन को, अल्लाह के काम को, उसके दीन को आगे रखना है, इस मिशन को आगे रखना। फिर ये भी नहीं होता कि देखो ये काम मुझे दे दिया, ये तो इतना छोटा काम है, मैं क्यों ये करूं? आप सल्लल्लाहु अलैहि वसल्लम के साथ मिलके, नबी सल्लल्लाहु अलैहि वसल्लम भी और आपके सहाबा भी कितनी बड़ी खंदक खोदी थी। उन्होंने तो नहीं कहा कि लो अब हमें ये मजदूरों वाला काम दे दिया, ये करने के लिए हम इस्लाम लाए। कईयों के कई गुलाम भी थे, कई बड़े अमीर भी थे। अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु बहुत अमीर थे, ताजिर थे। उन्होंने तो नहीं ये कहा लो अब ये नौकरों वाले काम मैं करूं, गुलामों वाले काम मैं करूं। नहीं, आपको झाड़ू लगाने को भी कह दिया जाए, आपको मस्जिद की सफाई करने को भी कह दिया जाए, तो ये कोई ये नहीं आए मेरी शान के लायक नहीं है, तो मुझे इतना मामूली काम दिया है। हमें ज्यादा इंटरेस्ट कहाँ पे होता है इंसारुल्लाह बनने में? कि कोई टाइटल मिलना चाहिए, वो फलां सो एंड सो, कोई लीडर या कोई इंचार्ज या कोई प्रेसिडेंट या कोई सीईओ या कोई इस तरह की कोई चीज होनी चाहिए तो फिर मैं कोई काम करूं। नहीं, जब मकसद पे नजर होती है ना, फिर ये सारी ही चीजें पीछे रह जाती हैं। और जब मकसद गुम हो जाता है ना, तो फिर जातें भी आगे आती हैं, फिर अपनी अनाएं भी आगे आती हैं, फिर अपने तकबर भी आगे आते हैं, फिर ये सब चीजें आगे आ जाती हैं। उन्होंने मुझे बुलाया क्यों नहीं, उन्होंने मेरा नाम क्यों नहीं मेंशन किया, उन्होंने मेरा क्यों नहीं अनाउंसमेंट मेरी क्यों नहीं हुई, मेरा मुझे एक्नॉलेजमेंट क्यों नहीं मिली, मेरी तारीफ क्यों नहीं की गई, मुझे प्राइज क्यों नहीं दिया गया? मेरे भी तो कुछ होना चाहिए था, कुछ तो बताते कि भाई मैंने भी कुछ किया है। तो ये सारी चीजें पीछे रह जाती, फिर फर्क नहीं पड़ता इनसे। फिर इंसान दौड़ता है, उसको नहीं फर्क पड़ता तारीफें कोई कर रहा है कि नहीं कर रहा, कुछ जो करता जा रहा है, जो बुराई करे, भलाई करे, जो मुखालफत करे, कोई इनाम दे रहा है, नहीं दे रहा है, कुछ भी कर रहा है, वो एक सिमत में चलता जा रहा है। क्योंकि उसको अल्लाह के दीन की मदद करनी है, उसका एक मिशन है। और जिसका मिशन होता है ना, वो ऐसे नहीं छोटी छोटी बातों पे बैठ जाता। हमने मिशन नहीं कभी बनाया ना, तो अंसारुल्लाह बनने के लिए अल्लाह का मददगार बनना बहुत बड़ा ऑनर है। लेकिन इसको बनने के लिए आप भी बन सकते हैं। अगर आप अपने आप में देख लेना, मेरे अंदर क्या स्किल है, मेरे अंदर क्या क्वालिटी है, मैं क्या चीज कर सकती हूँ, اور پھر اس کو اللہ کے دین کے لیے استعمال کریں اور مل کے کریں. انہوں نے کیوں کہا؟ عیسیٰ علیہ السلام خود ہی کہتے ہیں میں خود ہی کر لوں گا, مجھے کسی کی کیا ضرورت, میں خود نہیں اللہ کا نبی, اتنی ان کی کوالٹیز بتائی گئیں, انہوں نے کیوں کہا کہ مجھے انصاری اللہ چاہیے؟ کیوں؟ اس لیے کہ ہر ایک انسان ہے, اور جب کوئی بڑا مشن ہوتا ہے تو سب مل کے جب کام کرتے ہیں تو وہ کام جلدی بھی ہوتا ہے, وہ کام زیادہ برکت والا بھی ہو جاتا ہے, اور ایک بندہ اتنا کام نہیں کر پاتا جتنا کہ جب سارے مل کے کرتے ہیں تو ہو سکتا ہے. اور واقعی بھی انہوں نے دکھایا, یہ اتنے مخلص حواری تھے نا کہ انہوں نے دکھایا. یہ اندازہ کریں, کئی جگہ پہ 12 آتا ہے, کہیں پہ 17 آتا ہے, صرف اتنے سے تھے. پوری بنی اسرائیل میں سے سوچیں صرف اتنے سے لوگ, کتنی بڑی بنی اسرائیل کی, کتنے زیادہ لوگ تھے, لاکھوں میں تھے, صرف 12 یا 17 لوگوں نے کہا. اب کسی کلاس میں ہی کہہ دیں کسی ٹیچر کے صرف 12 شاگرد ہیں تو لوگ کہیں گے لو یہ کیا چیز ہے. صرف اتنے سے لوگ تھے, اور پھر عیسیٰ علیہ السلام تو اٹھا لیے گئے, کون آگے لے کے چلا؟ یہ حواری. اور آج تک, یہ نہیں میں کہہ رہی اس دین کے اندر, ان عیسائیت کے اندر بہت زیادہ خرابیاں پیدا ہوئیں اور بہت گمراہ ہو گئے, لیکن آج تک دیکھیں یہ لے کر چل رہے ہیں اپنے مذہب کو, اس کی تبلیغ کرتے ہیں, اس کی تعلیم دیتے ہیں. اور کہاں وہ 12 یا 17 تھے, اور کہاں آج ورلڈ لارجسٹ ریلیجن کرسچینٹی ہے. دیکھیں نا, جب اخلاص ہوتا ہے نا تو پھر ایفرٹس بھی آگے بڑھتی ہیں, برکتیں بھی ہوتی ہیں. اب جو بھی ان کا پیغام ہے کتنا بھی غلط ہو, لیکن دیکھیں ہوا تو صحیح نا, سیکھنا چاہیے ان چیزوں سے کیسے وہ لوگ کام کرتے ہیں. اسی دنیا میں کام کر رہے ہیں نا وہ, کیسے ان کا اتنا بڑھ رہا ہے, کیسے ان, جب ان کے پاس پیغام بھی اب صحیح نہیں ہے, کیا چیز کرتے ہیں وہ؟ وہ جادو کی چھڑی تو نہیں ہے ان کے پاس, لگن ہے, ڈیڈیکیشن ہے, وہ اخلاص ہے, اپنی ذات کو نہیں آگے رکھتے یہ لوگ. کیسے سنڈے کو لوگ سوئے ہوتے ہیں اور یہ دروازوں پہ جا رہے ہوتے ہیں, لوگوں کے نوک کر رہے ہوتے ہیں. بعض دفعہ چھٹی کے دن ایسے ہوتے ہیں, دیکھا ہر ایک کا دل چاہتا ہے سویا پڑا رہے ہو. وہ صبح صبح میں نے دیکھا ہے کہ ڈنکن ڈونٹ کے باہر کھڑے ہیں, یعنی کافی لوگ لینے آئیں گے تو ان کو کچھ نہ کچھ بتا دیں گے, اپنا وقت دے رہے ہیں نا, محنتیں کر رہے ہیں اس راستے میں, مسلمان سوئے پڑے. ہم اپنے ملکوں میں دیکھ لیں, چلو یہاں پہ تو نہیں ہمیں اجازت ہے, لیکن اپنے ملکوں میں دیکھ لیں جہاں پہ اسلام ہے, وہاں پہ کتنے لوگ تبلیغ کرتے نظر آتے ہیں اس طرح. اور وہ کہنے لگے ربنا آمنا بما انزلتا, اے ہمارے رب ہم ایمان لائے ساتھ اس کے جو تم نے نازل کی. نہیں, اب اللہ کی طرف دعائیں کرتے ہیں, اب ان کو کہہ دیا ہے کہ ہم ہیں آپ کے مددگار, اور مددگار بن کے انہوں نے دکھایا. اور جو اللہ کا مددگار بننا چاہتا ہے, اور آپ دیکھیں اس کے بعد نبی علیہ السلام کو کے ہاتھ پہ جنہوں نے بیعت کی تھی, اور اس کے بعد آپ کو مدینہ لے جانے کے لیے اور آپ کو پناہ دینے کے لیے حامی بھری تھی, وہ بھی انصار مدینہ کہلائے نا, انصار کہلائے نا وہ بھی, تو آپ اور میں بھی انصار بن سکتے ہیں, انصار اللہ میں ہمارا بھی شمار ہو سکتا ہے. لیکن اگر ہم اخلاص کے ساتھ اس کو اپنا مشن بنائیں, جس جگہ پہ بھی آپ ہیں, جتنی بھی آپ کے اندر کیپیسٹی ہے اس کو لگائیں, جو آپ دے سکتے ہیں اس میں, کوئی صلاحیت, کوئی چیز, کوئی وقت, جو کوئی نالج ہے آپ کے پاس, کوئی طریقہ ہے آپ کے پاس, لکھنے کا ہے, بولنے کا ہے, کسی کو بلانے کا ہے, کوئی طریقہ بھی, ٹیسٹ چیک کرنے کا ہے, ٹائپنگ کرنے کا ہے, کسی کا سبق سننے کا ہے, کچھ طرح سے بھی, لیکن کریں یہ کام, انصار اللہ بنے. خود لیکچر نہیں دے سکتے, کسی کے ساتھ لگ جائیں, ان کا ہاتھ بٹا لیں. انہوں نے یہ تو نہیں کہا کہ ہم آپ رہنے دیں, اب آپ بیٹھ جائیں, بس ہم ہی کریں گے یہ کام, نہیں, انہوں نے کہا ہم آپ کے ساتھ ہیں, مددگار ہیں. تو مددگار بنی ہے دین کے. تو ربنا آمنا بھی مان سکتا, انہوں نے یہ نہیں کہا ہم تورات انجیل پہ ایمان لائے, انہوں نے کہا جو بھی اللہ تو نے نازل کیا, یعنی اگر تورات میں کوئی تحریف ہو گئی یا جو اللہ کی طرف سے نازل ہوا ہے بس ہم اس کے پر ایمان لائیں. اور یہی ہم بھی اب کہتے ہیں, ہم یہ نہیں کہتے ہم تورات انجیل پہ, ہم کہتے ہیں جو اللہ نے نازل کیا اس کے اوپر. وَاتَّبَعْنَا رَسُولَ, اور ہم اتباع کرتے ہیں رسول کی. دیکھیں ایمان کے بعد سب سے پہلی چیز اتباع, اور اتباع کا ہم نے پہلے پڑھا تھا نا, اتباع کیا کسی کے کہنے پہ ہوتی ہے کہ یہ کرو تو پھر کرنا ہوتا ہے, یا اتباع کسی کو دیکھ کے اس کی محبت میں شوق میں اس کے کی جاتی ہے. میں آپ کو بتایا تھا وہ جو بٹن کھلے ہوئے دیکھے تھے آپ صلی اللہ علیہ وسلم کے کرتے کے ایک بدو نے, تو انہوں نے ایسے ہی, ان صحابی نے ایسے ہی کرتے رہے ہمیشہ. حضرت عبداللہ بن عمر بہت زیادہ آپ صلی اللہ علیہ وسلم کے اس طرح سے اتباع کرنے والے تھے. وہ آپ صلی اللہ علیہ وسلم ایک دفعہ سفر پہ گئے اور ایک جگہ رفع حاجت کے لیے گئے, جب وہاں سے گزرتے تھے نا, چاہے ضرورت نہیں بھی ہوتی تھی وہاں رفع حاجت کے لیے چلے جاتے. اس میں تو کوئی دین کی بات نہیں, اس میں تو آپ صلی اللہ علیہ وسلم نے تو نہیں فرمایا تھا کہ یہاں پہ رفع حاجت کیا کرنا. بس اتنا ان کو شوق تھا نا کہ جو میرے نبی نے کیا بس میں نے ویسے ہی کرنا. عاشق تھے وہ اس چیز کے کہ ہم نے بس وہی کام کرنا ہے. تو وہ کہتے ہیں واتبعنا الرسول, ہم رسول کی پیروی کر کی ہم نے. فاکتبنا مع الشاہدین, اے ہمارے رب ہمیں گواہوں میں لکھ لینا, ہمیں گواہوں میں لکھ لینا. یعنی گواہ کون, یہاں سے مراد ہیں آپ صلی اللہ علیہ وسلم کے صحابہ. کیونکہ آپ صلی اللہ علیہ وسلم کے صحابہ, جیسے یہ آپ سوچتے ہوں گے کہ ان کو کیا پتا صحابہ کا, تو انہوں نے کیوں دعائیں کرنی تھی. اصل میں انجیل میں آپ صلی اللہ علیہ وسلم کا بھی ذکر تھا اور یہ بھی بتایا گیا تھا جو آپ کے صحابہ ہوں گے ان کی کیا کوالٹیز ہوں گی. انشاءاللہ تعالی سورہ فتح کے اینڈ میں ہم دیکھیں گے کبھی وہاں تک پہنچے تو. تو وہ انہوں نے جب ان کی کوالٹیز سنی نا, تو انہوں نے کہا کہ ہم بھی ایسے ہوں. اور آپ کو پتا نا اللہ تعالیٰ نے فرمایا قرآن پاک میں, لِتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ, یہ امت ہوگی جو انسانیت کے اوپر گواہ بنے گی کہ اللہ جو رسول لے کر آئے تھے وہ حق لے کر آئے تھے, اور انہوں نے ان کو بتا دیا تھا. یہ قومیں آج انکار کر رہی ہیں لیکن رسولوں نے ان کو پیغام پہنچا دیا تھا, تو یہ گواہی دے گی امت محمد قیامت کے دن. تو انہوں نے کہا اللہ ہمیں بھی اصحاب رسول میں شامل فرما دینا, ان کے ساتھ ہمیں بھی لکھ لینا. حالانکہ انہوں نے یہ نہیں کہا ان کے زمانے تک ہمیں پہنچا دینا, ہماری طرح نہیں کہ بس یہ خواہشات کرتے رہے ہائے کاش ہم اس زمانے میں پیدا ہو جاتے. انہوں نے یہ نہیں کہا, کیونکہ ان کو پتا ہے کہ آج ہم وہ والا ہی اگر کام کریں گے جو کام صحابہ رسول اصحاب رسول ہمارے بعد کریں گے, تو ہم ان کے ساتھ ہی شامل ہوں گے. اللہ ان کی فہرست میں, ان کی لسٹ میں ہمارا بھی نام شامل کر دے. سبحان اللہ, کبھی ہم بھی یہ شوق رکھتے کہ ٹھیک ہے ہم اب یہ کہیں, یہ تو پاسبل نہیں ہے کہ اب ہم اس زمانے میں پیدا ہوتے, یہ تو اب نہیں پاسبل ہے, اب اس کے پر آہیں بھرنے کا کیا فائدہ. لیکن آج بھی ہم ان کے والا مشن, ان کے والے عمل, ان کے والے اخلاص لے کر اگر چلیں اور اللہ سے دعائیں کریں کہ اللہ ہمیں بھی ان میں لکھ لینا, تو اللہ تعالی سے وعید نہیں, اللہ ان کے ساتھ ملا دے قیامت کے دن. آپ صلی اللہ علیہ وسلم نے فرمایا المرء مع من احبا, آدمی اسی کے ساتھ ہوگا جس سے وہ محبت کرتا ہوگا. تو خالی محبت کی بات نہیں ہے, محبت ہے مطلب ان کے جیسے کام کر کے پھر دکھاؤ, ان کی جیسی لگن, ان کی جیسی تڑپ, ان کی جیسی طلب, ان کے جیسے شوق, ان کی جیسی زندگیاں, ان کو اپنا ہیرو بنا لو. تو یہ بھی اعزاز ہے نا, بڑے بڑے آنر, بڑے بڑے بلند مقامات ہیں. تو انہوں نے بھی یہ خواہش کی کہ ہمیں بھی اللہ ان میں لکھ لینا. وَمَكَرُوا وَمَكَرَ اللَّهُ, اور انہوں نے مکر کیا اور اللہ نے مکر کیا. اب دیکھیں جب عیسیٰ علیہ السلام کو اتنے اچھے حواری مل گئے, اتنے اچھے ساتھی مل گئے, اور یہ بھی اللہ تعالیٰ کی بہت بڑی رحمت ہوتی ہے اور اللہ کی بھلائی ہوتی ہے کسی کے ساتھ کہ اس کو اچھے وزیر عطا فرما دے, یعنی اچھے مددگار عطا فرما دے. تو جب انہوں نے, دوسرے تو مخالفین تو بہت سارے تھے نا, جب انہوں نے دیکھا کہ ان کو تو مددگار مل گئے تو انہوں نے چالیں چلنی شروع کر دیں, سازشیں. مکر کیا ہوتا ہے؟ خفیہ سازش, خفیہ طریقے سے کسی کی ہلاکت کا منصوبے بنانا, اس کی طرف لے جانا. تو انہوں نے مکر کیا, انہوں نے چال چلی وَمَكَرَ اللَّهُ، اور اللہ نے تدبیر کی، اللہ کے لیے تدبیر کا لفظ اور ان کے لیے چال کا لفظ، اس لیے کیونکہ مکر ویسے ایک اچھا لفظ نہیں سمجھا جاتا، ایک اچھی بات نہیں سمجھی جاتی، لیکن یہاں پہ پھر کیوں آیا؟ اس لیے کہ ان کے مقابلے میں آیا، انہوں نے جو کیا، جس طرح ہم کہتے ہیں نا جیسے کو تیسا، جیسے کو تیسا، تو اسی طرح مکر اللہ مکر ہوا مکر اللہ، انہوں نے مکر کیا، اللہ نے بھی مکر کر دی ان کے ساتھ، انہوں نے چال چلی، اللہ نے بھی چال چل دی ان کے ساتھ، اللہ نے خفیہ تدبیر کر دی ان کے خلاف، اور واللہ خیر الماکرین، اور وہ کیا سوچتے ہیں کہ وہ تدبیریں کر سکتے ہیں، وہ پلاٹنگ کر سکتے ہیں کسی کے لیے، اللہ تعالیٰ جو پلاٹ کرتا ہے نا وہ تو بہترین ہے پلاٹ کرنے والا، اس لیے کہ وہ قادر ہے ہر چیز پر، وہ اس کے علم ہر چیز کو گھیرے ہوئے، ہر چیز اس کے قبضہ قدرت میں ہے، تو اس سے زیادہ بہتر کون پلاٹ کر سکتا ہے، یہ کیا پلاٹ کریں گے، انہوں نے کیا پلاٹ کیا تھا، انہوں نے کیا چال چلی تھی، انہوں نے یہ خفیہ چال چلی، طریقے اپنائے، تدبیریں کی کہ کسی طرح اب عیسیٰ علیہ السلام کو راستے سے ہٹایا جائے، جیسے اور پیغمبروں کو، زکریا علیہ السلام کو انہوں نے قتل کر دیا، یحییٰ علیہ السلام، اتنے پیارے اللہ کے پیغمبر جن کا نام بھی اللہ نے رکھا، ایک بادشاہ نے اپنے صرف ایک طوائف کے کہنے کے اوپر، کہ اس کو کہا کہ تو مانگی تھی، وہ کیا مانگتی ہے، اس نے کہا مجھے یحییٰ کا سر چاہیے، یحییٰ علیہ السلام کو قتل کر کے ان کا سر ترے میں رکھ کے اس کو پیش کیا گیا تھا، تو انہوں نے کہا اب ان کو بھی راستے سے ہٹائیں، اتنے تو یہ بنی اسرائیل یعنی گر چکے تھے کہ پیغمبروں کو قتل کر دیتے تھے، تو لیکن جو رسول ہوتا ہے نا اس کو قتل نہیں کر سکتے، نبی کو قتل کیا جا سکتا ہے رسول کو نہیں، جب انہوں نے یہ چال چلی کہ انہوں نے اپنی عدالت جو تھی اس میں انہوں نے مقدمہ دائر کیا کہ یہ تو بڑا فساد کر رہے ہیں، یہ تو ملحد ہو گئے ہیں، دین سے ہی ہٹ گئے ہیں، یہ تو لوگوں کو ہٹا رہے ہیں دین سے، یہ تو باپ بیٹے سے جدا کر رہے ہیں، یہ تو ایسی ایسی چیزیں کر رہے ہیں، تو تب کیا ہوا، عدالت نے ان کو سزائے موت سنا دی، اور جب سزائے موت سنا دی تو اب ان کا پاس تو نہیں چلا تھا، ظاہر ہے جیسے شرعی عدالتیں کئی سزائیں سناتی ہیں تو ایگزیکیوٹ تو نہیں ہو سکتی، تو انہوں نے کہا یہ تو فیصلہ نافذ ہی نہیں ہو سکا، اب ہم کیا کریں، اب یہ بڑی عدالت کے پاس گئے، رومی بادشاہ کو ان کے خلاف اکسایا کہ یہ تو باغی ہیں، اور یہ تو بہت ان کے اوپر بہتان لگائیں، یہ تو ولد الزنا ہیں، یہ تو ایسے، یعنی انہوں نے لوگوں کو بگاڑ دیا، رایا کو بگاڑ دیا، اور یہ ملک میں نا بغاوت چاہتے ہیں، اب کون سا بادشاہ ایسا ہوگا جو یہ سنے گا، تو یہ بہکاتا پھر رہا ہے لوگوں کو، تو آپ دیکھ لیں پھر یہ کہ کیا کر، ویسے بھی نعوذ باللہ کہہ دیا، یہ تو زانیہ کا بیٹا ہے، تو یہ اتنے بڑے بڑے بہتان لگا کے نا اس کو بھی اکسا دیا، وہ بھی خلاف ہو گیا، اس نے اپنے بندے بھیجے اور اس نے کہا کہ ان کو سولی چڑھا دیا، اس وقت موت دینے کا یہی کام تھا،